नमस्कार, म रबिन
अनि म जुनु।
रेडियो कार्यक्रम सिक्दै सिकाउँदैमा बा आमा, हजुरबा हजुरआमा, काका काकी, दाजु दिदी लगायत सबै अभिभावकलाई हार्दिक स्वागत। सिक्दै सिकाउँदै आफ्ना नानीलाई असल बानी सिक्न र सिकाउन सघाउने रेडियो कार्यक्रम हो। अभिभावकले सिक्ने र नानी बाबुलाई सिकाउने यो कार्यक्रम यसै समयमा प्रसारण हुन्छ र विभिन्न स्टेशनबाट देशभरिका 77 जिल्लामै सुन्न सकिन्छ।
रेडियो कार्यक्रम सिक्दै सिकाउँदैको 18 अङ्कमा आज समयमै अपाङ्गताको पहिचान कसरी गर्ने भन्ने विषयमा कुरा गर्छौं।
तपाईँ हामीलाई थाहै छ, हरेक व्यक्तिमा भिन्न भिन्न खालका क्षमता हुन्छन्। नानी बाबुहरूमा पनि सबैको क्षमता अलग हुन्छ। कतिपय बालबालिका शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक कारणले नियमित क्रियाकलाप गर्न असमर्थ हुन सक्छन्। वातावरण, समय, परिस्थिति र अन्य अवस्थाको कारणले आफूले चाहेको काम र क्रियाकलाप गर्न नसक्दा बालबालिकामा फरक क्षमता वा अपाङ्गता हुन सक्छ।
बालबालिकामा जन्मनु अघि, जन्मको समयमा र जन्मेपछि पनि विभिन्न कारणले अपाङ्गता हुन सक्छ। तर आमा बाबु र घरका अरू अभिभावकले समयमै ध्यान दिने हो भने नानी बाबुलाई अपाङ्गता हुनबाट जोगाउन सकिन्छ। समयमै अपाङ्गताको पहिचान गरिएमा उनीहरूले सहज तरिकाबाट जीवनयापन गर्न सक्छन्।
समयमै अपाङ्गताको पहिचानबारे प्रश्न हुन आज हामी तीनवटा विषयमा कुरा गर्छौ। पहिलो, अपाङ्गता, यसको कारण र अपाङ्गताको प्रकार। दोस्रो, अपाङ्गताको पहिचान र रोकथाम गर्ने उपाय। र तेस्रो, नानी बाबुलाई मनपर्ने अभ्यास। गुडाउँ, फालौं र समातौं तथा उफ्रेर भेटौं। र साथमा तपाईँले पठाएको चित्र, प्रतिक्रिया, टिप्पणी र समीक्षा त छँदैछन्।
बालबालिकामा विभिन्न कारणले अपाङ्गता हुन सक्छ। कसैलाई जन्मजात हुन्छ, कसैलाई आमा बाबुबाट पनि सर्न सक्छ। गर्भावस्थामा समस्या भएर जबरजस्ती प्रसूति गराएमा या दुर्घटना भएमा पनि अपाङ्गता हुन सक्छ। रोग लागेमा र गम्भीर कुपोषणले पनि अपाङ्गता निम्त्याउन सक्छ। अपाङ्गता पनि धेरै थरीका हुन्छन्, जस्तै शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक अपाङ्गता आदि। अपाङ्गता, यसको कारण र अपाङ्गताको प्रकारबारे थप जानकारी दिँदै हुनुहुन्छ रिसोर्स सेन्टर रिहेबिलिटेशन एण्ड डेभलपमेन्टका निर्देशक सूर्यभक्त प्रजापति।
अपाङ्गता 10 प्रकारकोमा वर्गीकरण गरेको छ, जसमा चाहिँ विशेष गरेर चाहिँ हेरजुल गर्ने शारीरिक अपाङ्गता होइन, देख्ने दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी बहिरा नसुनेर चाहिँ बोल्न नसक्ने एउटा, अर्को श्रवण दृष्टिविहीन भनिन्छ, अब देख्न पनि नसक्ने अनि चाहिँ कान पनि नसुन्ने अनि बोलेर सञ्चार पनि गर्न नसक्ने, अर्कोमा चाहिँ स्वर तथा बोली भन्नु चाहिँ अब आफूले बोलेर सञ्चार गर्न हुने कठिनाई भनेर भन्छौँ हामी, अर्कोमा मनोसामाजिक भन्छौँ। विशेष गरेर चाहिँ मनोसामाजिक भनेपछि चाहिँ व्यक्तिलाई हुने चाहिँ यो चिन्ता, असाध्य धेरै चिन्ता हुने, नर्भस हुने बालबालिकाहरूमा त्यस्तो समस्याहरू देखिन्छ। अर्को चाहिँ अब बौद्धिक अपाङ्गता भन्छौँ, बुझ्न र सिक्नमा समस्या हुने चाहिँ बौद्धिक अपाङ्गता भन्छौँ। अर्को अनुवंशीय रक्तस्राव भनेर चाहिँ एक किसिमको छ, जुन जन्मजात कुनै व्यक्तिमा चाहिँ त्यस्तो एउटा अवस्था हुन्छ जसमा उसलाई चाहिँ बाह्य तथा आन्तरिक रूपबाट चाहिँ रक्तस्राव हुने, सानोतिनो झट्कामा अथवा ठकियो भने पनि, घाउ भयो भने पनि निरन्तर चाहिँ रगत बहने, रोक्नै नसकिने अनि असाध्य दुख्ने त्यस्तो खालको एउटा चाहिँ पनि छ। त्यसलाई हेमोफेलिया पनि भन्छ, अनुवंशीय रक्तस्राव। अर्को अटिजम भन्ने छ एउटा, जुन चाहिँ विशेष गरेर चाहिँ बालबालिकाहरू चाहिँ खास नबोल्ने, अरूसँग घुलमिल नहुने, एकोहोरो हुने खालको एक किसिमको अपाङ्गता लाई अटिजम भन्ने गरेको छ। अर्को बहुअपाङ्गता भनेपछि नातिका यो 9 चाहिँ विभिन्न दिवा दुई भन्दा बढी समस्या भयो भने चाहिँ बहुअपाङ्गता भन्ने गर्छ। यसरी चाहिँ अहिले नेपाल सरकारको 10 प्रकारको अपाङ्गताको वर्गीकरण गरेको छ।
अपाङ्गतालाई समयमै पहिचान र रोकथाम गर्न सकिन्छ। नानी बाबुको हरेक क्रियाकलाप ध्यानपूर्वक अवलोकन गर्दा फरक हाउभाव र संकेत देखियो भने अपाङ्गता हो कि भनेर सजग हुनुपर्छ। स्पर्श, आवाज, अरू व्यक्ति, आँखाको सम्पर्क र खेलौनाप्रति नानी बाबुले ध्यान दिए नदिएको ख्याल गर्नुपर्छ। आँखा वरपर रंगीन वस्तुहरू हल्लाउँदा, हेरी नहेरेको, पछाडिबाट बोलाउँदा आवाज आएतिर फर्किए नफर्केको पनि विचार गर्नुपर्छ। उमेर अनुसार बस्ने, घस्रने, हिँड्ने, टाउको सन्तुलन गरे नगरेको, प्रष्ट कुराकानी गरे नगरेको, अरूसँग घुलमिल भए नभएको लगायतका व्यवहार र क्रियाकलाप हेरेर पनि नानी बाबुको सम्भावित अपाङ्गताबारे थाहा पाउन सकिन्छ। अपाङ्गताको पहिचान र रोकथाम कसरी गर्न सकिन्छ त भन्ने कुरा पनि सूर्यभक्त प्रजापतिबाटै सुनौं।
अहिले यो अपाङ्गता पहिचानको लागि एकदम सजिलो उपाय भनेर चाहिँ यो विश्व स्वास्थ्य संघले चाहिँ प्रयोग गर्ने गरेको छ, जसमा चाहिँ एक नम्बरमा व्यक्तिलाई चाहिँ हेर्न देख्न होइन चिन्न चाहिँ सक्छ कि सक्दैन, कठिनाइ छ कि भनेर एउटा हेर्छ होइन, एउटा त्यो हिसाबले हेर्ने। अर्को चाहिँ व्यक्तिले बालबालिकाले सुन्न सक्छ अथवा सुनेर चाहिँ त्यसको जवाब दिन सक्छ, त्यसको प्रतिक्रिया जनाउन सक्छ कि सक्दैन सुनेर भन्ने चाहिँ एउटा त्यो हेर्ने गर्छ। अर्को चाहिँ हेरदुल गर्न, यताउता हेरदुल गर्न, फुर्किला चढ्न, हात चलाउन चाहिँ कतिको कठिनाइ छ छैन भनेर हेर्ने गर्छ। अर्को भने चाहिँ चार नम्बरमा चाहिँ व्यक्तिलाई बालबालिकालाई कुनै कुरा बुझेर अथवा सिक्नमा चाहिँ कतै समस्या छ कि भन्ने कुरा, त्यसमा कतै कठिनाइ छ कि भन्ने कुरा हेर्दो रहेछ होइन। अर्को चाहिँ स्व हेरचाह भन्छ हामी, सेल्फ केयर, विशेष गरेर चाहिँ व्यक्तिले बालबालिकाले आफै खान सक्ने, आफै जुत्ता लगाउन सक्ने, आफै जुत्ता लगाउन सक्ने होइन, मुख धुन सक्छ कि सक्दैन, त्यो कुराहरू चाहिँ हेर्छ, त्यस्तो गर्नमा कतै कठिनाइ छ कि छैन भनेर हेर्छ। अर्को चाहिँ सञ्चार गर्न, कि उसले बोलेको कुरा कति स्पष्ट हुन्छ हुँदैन होइन, हामी बुझ्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा, यो छवटा कुराहरूले एकदम सरल रूपमा चाहिँ बालबालिकाहरूमा घरमा अथवा विद्यालयहरूमा कुनै व्यक्तिमा चाहिँ अपाङ्गता अथवा कठिनाइ छ कि छैन भन्ने चाहिँ हेर्छ, र यो पहिचान गर्ने एकदम सजिलो चाहिँ हो। अब रोकथामको लागि चाहिँ विशेष गरेर हामीले के भन्ने गर्छौँ भन्दाखेरि, एउटा पहिलो प्राथमिक कुरा चाहिँ रोकथाममा गर्भधारणको बेलामा हुने कुराहरू चाहिँ आमाको स्वास्थ्यको हेरचाहहरू र सही ढङ्गबाट भयो भने चाहिँ बालबालिकामा चाहिँ नियन्त्रण गर्न सकिन्छ भन्छ होइन। अर्को भने चाहिँ जन्मिने बेलामा चाहिँ अब स्वास्थ्य कर्मीहरूको सहयोगबाट र अस्पतालमा गएर स्वास्थ्य केन्द्रहरूमा गएर गऱ्यो भने चाहिँ त्यसले पनि एकदम न्यूनीकरण गर्न मद्दत गर्छ। अर्को कुरा भने चाहिँ जस्तो अब बच्चा जन्मिसकेपछि हुने जुन विभिन्न खालको सङ्क्रामक रोगहरू होइन, पोषणहरू सही तरिकाबाट पोसिलो खाना खुवाउने र साथसाथै चाहिँ दुर्घटना हुन सक्ने अवस्थाहरूबाट चाहिँ बालबालिकालाई जोगाउने है, दोस्रो अपाङ्गताको चाहिँ दोस्रो लेभलमा समस्याहरू पनि आउँछ। जस्तो एकपटक अब अपाङ्गता भयो तर त्यसलाई सही तरिकाबाट चाहिँ सम्बोधन गर्न सकेन, स्याहार गर्न सकेन, पुनस्थापना गर्न सकेन भने चाहिँ, उपचार गर्न सकेन भने चाहिँ दोस्रो लेभलको समस्याहरू आउँछ भन्छ। जस्तो कुरा भनौँ न, एउटा चाहिँ अब पोलियो भएर चाहिँ खुट्टा चाहिँ कमजोर भयो, अब खुट्टा कमजोर भएकोलाई अब उसलाई जुत्ता लगाएर होइन उसलाई थेरापीहरू गरेर चाहिँ उसलाई सही पोजिसनमा राख्न सकिएन भने, सही ढङ्गबाट चाहिँ हिँड्न सिकाएन भने चाहिँ उसको ढाड भाँगिन थाल्छ। यो दोस्रो लेभलको सेकेन्डरी प्रब्लमहरू समस्याहरू आउनबाट पनि जोगाउनु पर्छ। त्यसको लागि भने चाहिँ अपाङ्गता पहिचान समयमै पहिचान गरेर उसलाई पुनस्थापनाका प्रक्रियाहरूमा चाहिँ शीघ्र रूपबाट चाहिँ उनीहरूलाई सम्बोधन गर्न सक्यो भने चाहिँ दोस्रो लेभलको समस्याहरू आउन सक्दैन, आउँदैन।
समयमै अपाङ्गताको पहिचान र रोकथाम गर्न सकियो भने बालबालिकालाई अपाङ्गता हुनबाट बचाउन सकिन्छ। अपाङ्गता या फरक क्षमताका नानी बाबु छन् भने पनि उनीहरूलाई हौसला र प्रेरणा दिनुपर्छ। यस विषयमा थप जानकारी युनिसेफ नेपालको वेबसाइट www.unicef.org/nepal/ne/abhivakavivawak पाउन सकिन्छ।
सिक्दै सिकाउँदैका हरेक कार्यक्रममा अभिभावक र नानी बाबु सहभागी हुने स्तम्भ हो सँगसँगै सिक्ने मिलिजुली सिकाउने।
सँगसँगै सिक्ने मिलिजुली सिकाउने स्तम्भमा आज हामी गुडौं, फालौं र समातौं तथा उफ्रेर भेटौं खेलको अभ्यास गर्छौं। सबैभन्दा पहिले गुडौं, फालौं र समातौं। नानी बाबुलाई फराकिलो कोठामा लिएर जानुहोस्,
हातमा एउटा बल लिनुहोस् र नानी बाबुलाई बल गुडाउने, फाल्ने, समात्ने तथा खुट्टाले हान्ने अभ्यास गराउनुहोस्।
बललाई खुट्टा मुनिबाट र टाउको माथिबाट फाल्न पनि सिकाउनुहोस्।
बल ठूलो छ भने गोल हान्ने अभ्यास पनि गराउनुहोस्।
खेलिसकेपछि खुट्टाले कतिपटक बल हान्यौ भनेर सोध्नुहोस्। अब अर्को अभ्यास पनि गरौं है त। अभ्यासको नाम हो उफ्रेर भेटौं।
चरा, पुतली, जनावर र मान्छेको चित्र कुनै पत्रिकाबाट खोजेर वा काटेर ठूलो कागजमा टाँस्नुहोस्। चित्र बनाउन जान्ने व्यक्तिसँग बनाउन लगाए झन्झाती। अब चित्रहरू नानी बाबुले भेट्ने गरी भित्तामा टाँस्नुहोस्।
टाँसेको भागको उल्टोतिर नानी बाबुसँगै बसेर चित्रमा देखिने वस्तुको नाम लिनुहोस्। नाम भनेपछि उफ्रेर गएर चित्र देखाउनुपर्छ भनेर सिकाउनुहोस् र उफ्रेर जानका लागि एउटा घेरा पनि बनाउनुहोस्।
लेख्न सक्ने भए अगाडि कागजमा टाँसिएको चित्रको नाम लेख्न दिनुहोस्। लेख्न सक्दैनन् भने चित्र कोर्न लगाउनुहोस्। चित्र जस्तो कोरे पनि आहा कति राम्रो भन्न नभुल्नुहोला। अनि बालबालिकालाई दौडेर कागजमा भएका चित्र छुन लगाउनुहोस् र चित्रको वर्णन गर्न लगाउनुहोस्। जस्तै कहाँ बस्छ, के खान्छ, कस्तो रंगको छ आदि।
यसै गरी पालै पालो विभिन्न अरू वस्तुहरूको चित्र बनाएर खेल खेलाउनुहोस्। अलि ठूलो बालबालिकालाई यो तरिकाबाट अक्षर तथा हिसाबहरू पनि सिकाउन सकिन्छ।
आज गरिएको दुईवटा अभ्यास गुडाउँ, फालौं र समातौं तथा उफ्रेर भेटौं कस्तो लाग्यो भनेर नानी बाबुसँग छलफल गर्नुहोस् र अभ्यास गरेकोमा नानी बाबुलाई स्याबासी दिन नभुल्नुहोला।
नेपाल शिक्षा समूहले तयार पारेको अभिभावकको सहयोगमा बाल बालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरू नामक पुस्तिकाका आधारमा तपाईँ पनि यस्ता खेल सिक्न र खेलाउन सक्नुहुन्छ। यो पुस्तिका शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट doe.gov.np डाउनलोड गर्न सकिन्छ।
कार्यक्रममा अब पालो भएको छ तपाईँको सहभागिताको। आज विजेता हुन सफल हुनुभएको छ बाँकी कोहलपुरकी सुधा अधिकारी। सुधाजी लेख्नुहुन्छ, सिक्दै सिकाउँदै कार्यक्रम नियमित सुन्छु। मेरो बाबु शुभ यादव 2 वर्ष हुन लाग्यो। उसको बालापनलाई कसरी व्यवस्थापन गर्ने भनेर चिन्ता भइरहन्थ्यो, तर यो कार्यक्रम सुन्न थालेपछि उसलाई खेलाउन र राम्रो बानी सिकाउन सजिलो भएको छ। उहाँले आफ्नो छोरा शुभसँगै हाँसखेल गर्दै गरेका तथा बाबु शुभले खेलौनासँगै खेल्दै गरेका फोटोहरू खिचेर पठाउनु भएको छ। सुधा अधिकारीजीलाई धेरै धेरै धन्यवाद।
त्यसै गरी आजका अर्का विजेता हुनुहुन्छ काठमाडौँको कलंकीबाट लक्ष्मी नेउपाने। लक्ष्मीजीले आफ्ना 2 छोरा 8 वर्षका सक्षम भट्ट र 2 वर्षका सबल भट्ट मिलेर रमाउँदै खेल्दै नाच्दै गरेका, पढ्दै तथा विभिन्न चित्र बनाउँदै गरेका फोटोहरू खिचेर पठाउनु भएको छ। फोटो खिचेर पठाउनु भएकोमा लक्ष्मीजीलाई धेरै धेरै धन्यवाद।
अब तपाईँका अनुभव, प्रतिक्रिया र समीक्षाको पालो। अनुभव पठाएर आज विजेता हुनुभएको छ दैलेखका रेशम थापा। थापाजी लेख्नुहुन्छ, यो कार्यक्रम सबै उमेरका बाल बालिकाको लागि निकै नै उपयोगी छ। यस कार्यक्रममा सिकाइने नयाँ नयाँ रमाइला खेल तथा क्रियाकलाप सुनिरहन रहर लागिरहन्छ। यस कार्यक्रमलाई नियमित प्रसारण गरिरहनुहोला।
प्रतिक्रिया पठाएर आजको दोस्रो विजेता हुनुभएको छ बाँके जिल्लाका अर्पण चौधरी। अर्पणजी लेख्नुहुन्छ, यो कार्यक्रम निकै नै राम्रो छ। केही अभिभावक आफ्ना बालबालिकालाई खेल्न नदिएर पढ्न मात्रै भन्छन्। उहाँहरूलाई पनि यस कार्यक्रमले बालबालिकाको कसरी हेरचाह गर्ने भन्ने शिक्षा दिएको छ। म यो कार्यक्रम शुरूको अङ्कबाट नियमित सुन्दै आएको छु। अनुभव तथा प्रतिक्रिया पठाउनु भएकोमा रेशम थापा तथा अर्पण चौधरीलाई धन्यवाद।
अभिभावक र बालबालिकाले मिलिजुली तयार पारेका सामग्री वा अक्षरहरूको फोटो खिचेर पठाउने मध्ये 3 र कार्यक्रमबारे मनमा लागेका कुरा, अनुभव वा समीक्षा लेखी पठाउने 2 गरी हामी जम्मा 5 पुरस्कार स्वरूप 100 रुपियाँका दरले मोबाइल रिचार्ज गर्छौ।
चित्र, फोटो, प्रतिक्रिया, समीक्षा र अनुभव पठाउनका लागि हाम्रो इमेल ठेगाना हो सिक्दै sikdai@unn.com.np। आफ्नो प्रतिक्रिया, अनुभव र समीक्षा उज्यालोको फेसबुक पेज UJYAALO तथा सिक्दै सिकाउँदै अभिभावक शिक्षा श्रोता क्लबको फेसबुक www.facebook.com/sikdai-sikaudai SIKDAI SIKAUNDAI मा पनि लेख्न सकिन्छ। अनि NTCको मोबाइलमा SS टाइप गरी आफ्नो मनमा लागेको कुरा लेखेर 35566 पठाउँदा पनि हामी कहाँ आइपुग्छ।
आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो। सिक्दै सिकाउँदैको अर्को कार्यक्रममा हामी पूरक वा थप खानाबारे कुरा गर्छौं। आजका लागि प्राविधिक मित्र दिनेशसँगै रविन र म जुनु पनि विदा माग्छौं।
युनिसेफ र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोगमा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा शिक्षा समूहको सहकार्यमा उज्यालो मल्टिमिडियाले तयार पारेको सिक्दै सिकाउँदै सुन्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।